उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। नयाँ वर्ष 2070 को मंगलमय शुभकामनासँगै श्रुति सम्वेगमा हामीले ल्याएको नयाँ धुनहरूलाई तपाईँले सुरुदेखि नै माया गरे जसै गरी मन पराउनु हुनेछ भन्ने आशा गरेका छौ। कार्यक्रम श्रुति सम्वेगमा हामीले मंगलबारको श्रृंखलामा विगत केही सातादेखि नगेन्द्र नेउपानेको उपन्यास दरबार बाहिरकी महारानी सुन्दै आएका छौं। आज पनि हामी यही उपन्यास लिएर आएका छौं। आज दरबार बाहिरकी महारानीको आठौं चौथो श्रृंखला वाचन सुनाउँदैछौ। अब चौथो श्रृंखलाको वाचन पृष्ठ 74 उनको भनाई धेरै शुभ साहित्यको लागि तय गरिएको भए पनि मैले त्यसलाई त्यति सहज देख्न सकिनँ। मेरै सल्लाहका लागि उनी एक बिहानै मलाई भेट्न आइन्, तर उनको परियोजनाले मलाई झन् नैराश्यतिर धकेलिदियो। म सोच्न थालेँ, वैद्यराज आएर औषधि दिइहाले भने कसरी खान्न भन्ने, कुन बहाना बनाउने। यिनै कुरा देखाउँदै एक कुमारीतिर हेर्दै बोले, दिदी उसले आफ्नै अगाडि औषधि खान जोड गर्ला, औषधि नलिकन फर्कँदै फर्किँदैन होला कि, त्यति सजिलै होला र। उनले हात झड्कार्दै बोल्न सुरु गरिन्, त्यही त भनेको, ऊ तँलाई आफ्नै अगाडि औषधि नखुवाई फर्काउँदै फर्किँदैन, कहाँ त्यो त त्यति कमजोर छ र, त्यति बेला त आफैले जुक्ति लगाउनुपर्छ। तैँले के चलाखी गर्नु पऱ्यो भने पहिले उसले दिने जस्ता नक्कली काला गोलीहरू आफ्नो साथमा राख्नुपर्छ। जब उसले खा भनेर उसको हातबाट आफ्नो हातमा राखिदिन्छ, त्यति बेला आफ्नो पटुकामा लुकाएको गोली स्वाट्ट खाइहाल्ने र उसको गोलीहरू आफूले लुकाउने। तर मेरो आँट अझै जाग्न सकेन। त्यति सजिलैसँग वैद्यराजलाई छक्क्याउन सकिएला जस्तो लागेन। त्यस्तो गर्न सक्ने हिम्मत आउला, सफल भइएला र। एक कुमारी दिदीका ओठहरू अलिकति खुले भने निधार उज्यालो भयो। केही गौरव र हिम्मतको मिश्रित उत्तेजना देखाउँदै बिस्तारै बोलिन्, मोरी त त्यति सोझी प्राणीले त्यस्तो छल गरेको छस् भन्ने वैद्यराजलाई के थाहा। चलाख हुनु भनेको यस्तै बेलामा त हो। अहिले तेरो छल सफल भयो भने लामो जिन्दगी जिउलिस्, नत्र उही विष्णुमायाको गति हुन के बेर र। मैले सहमतिको टाउको बिस्तारै हल्लाएर शान्त हुँदै बोले, अवश्य मलाई लामो जिन्दगी जिउनु छ, यो पेटको बच्चालाई संसारमा उतार्नु छ, तपाईँ ढुक्क हुनुहोस्। अब म तपाईँले भनेको अनुसारै गर्छु, त्यो पापीलाई सफल हुन दिन्न। केही बेरपछि एक कुमारी दिदी आफ्नो कोठातिर गइन् र म भान्सातिर। एक कुमारी दिदीले उब्जाएको शङ्काले मेरो मानसिकतामा ठूलो खैला बेला मचाइदियो। म सानै कुरामा तर्सन थालेँ, यतिसम्म कि कुनै नौलो मान्छे भेटियो भने पनि मलाई तिनै एक कुमारी दिदीले बोलेका कुरा कानमा ठोक्किन आइपुग्थ्यो। झोला भिरेको मान्छे देख्न साथै म उनै वैद्यराजको आकृति सम्झन थाल्थेँ। उनले अनुमान गरेको षड्यन्त्रको जालो जतिसुकै अमिल्दो देखिए पनि सावधान हुनुपर्ने थुप्रै दसीहरू देखिन थाले। एकातिर महेन्द्र सरकारका मुटु नै छिप्पिएको थिएन भने अर्कोतिर राजदरबारको नाटकीय परम्परालाई प्रतिवाद गर्न मेरो क्षमता थिएन। म निकै विक्षिप्त बन्न पुगे। एक दिन एउटा सिपाही राजदरबारबाट सिधै मेरो कोठामा आयो र युवराजको खबर सुनायो। दिदी, युवराज सरकारबाट बोलाइ बक्सेको छ, तुरन्त दरबार जानुहोस् अरे। किन होला, तैँले केही गन्ध पाएनस्? म अघि भर्खरै उतैबाट आएको हुँ। मैले फेरि तुरुन्तै उसलाई सोधेँ। खै, उसले खिसीको आँसु निकाल्यो र टाउकोतिर हात लैजाँदै थप्यो, तपाईँलाई नै थाहा होला, तपाईँ आफ्नै मान्छे, तर जरुरी होला जस्तो छ, गइहाल्नुहोस्। उसले आफ्नो उछिटेका दाँत देखाउँदै हाँसेको देख्दा म कठोर भएर बिर्साएँ। रिसको मात्र 81 बढ्यो। म चर्किँदै बोले, त्यति भन्नुपर्दा पनि त्यति ठुलो मुख बनाउनुपर्छ? मेरो चर्को स्वर सुनेपछि उसको त्यहाँ उभिरहने आँट आएन। कुनै जवाफै नदी फुत्त हिँडिहाल्यो। म कोठाभित्र बसेँ। आजकल व्यङ्ग्यात्मक हाँसो र उद्दण्ड बोलीहरूमातिर निकै प्रहार हुन थालेका थिए। युवराजको गर्व बसेको थाहा पाएदेखि नै सायद उनीहरूले मलाई ईर्ष्याको दृष्टिले हेर्ने गरेका थिए वा चरित्रहीनताको पङ्क्तिमा खासखुस कुरा काट्ने गरेका थिए। मैले उपहासको सम्बोधन सुन्ने गरेको थिएँ। म दरबार जाने तर्खरमा लागे, तर मेरो तर्कना पनि बाक्लिँदै जान थाल्यो। ओल्लो कोठा र पल्लो कोठा गरेर पुरै दिन दरबारमा नै बित्यो। तर साँझ पर्ने बेलामा युवराजले किन बोलायो होला भनेर मैले उत्सुकता लिँदै भित्तामा झुन्ड्याएको ऐना हातमा लिएर आफ्नो अनुहारलाई ठिङ्ग उभ्याएँ। आफ्नो खाइलाग्दो जवानीको प्रतिबिम्ब अहिले मलाई कस्तो कस्तो नमिठो लाग्न थाल्यो। सायद जवानी त्यति साह्रै जोडिन आएको भए घरि दरबारका आदेश सुन्नु पर्दैन थियो होला, आफ्नो साथीहरूसँग उपहास सहनु पर्दैन थियो होला, यो मानसिक दुःख अहिले भोग्नु पर्दैन थियो होला। ऐना हेर्दा हेर्दै निधारतिर हात पुग्यो। निधार खाली थियो, तर खाली निधार लिएर दरबार जानु हुँदैन। मलाई दरबारको नियमले च्याप्प समात्यो। हत्तपत्त एउटा टीको निधारमा टाँसेँ। घाम अस्ताइसकेको थियो, तर गर्मी यथावत थियो। म कोठाबाट बाहिर निस्केँ, तर अकस्मात महेन्द्र सरकारको एउटा यादले मलाई टक्कर रोकिदियो, जुन याद केही दिन अगाडि मात्र मेरो पेटमा हात राख्दै बोलिबक्सेको थियो। गीता, म सानै छु, यति सानैमा बच्चा रहन गयो, तर तिमीले पेट भ्यात्त पारेर हिँड्यो भने मलाई लाज लाग्छ। सकभर कसैलाई पनि नदेखाउनु, छोप्नु। तर मेरो पेट अहिले त्यसरी लाजे हुने गरी बढेको थिएन, सानै थियो। तैपनि हुत्तिँदै कोठाभित्र पसेर एउटा ठुलो पछ्यौराले घाँटीदेखि कम्बरसम्म ढाके। मेरा पाइलाहरू करुङ्गो हुँदै दरबारतिर बढे। म कोठामा पुग्दा महेन्द्र सरकार कुर्सीमा बसेर पत्रिका पढिबक्सिरहेको थियो। ओठमा देखिएका झुङ्गाको कालो रेखा, चिउँडोमा भर्खर पलाउन सुरु गरेका पातलो दारी अनि कान छोपिन लागेका बाक्लो कपाल, मलाई देख्न साथ उहाँको अनुहार असन्तुष्टिले रातो भएर बल्यो। आँखाहरू तिखा भएर मैतिर कोरिए, तर कलिलो अनुहार जतिसुकै आक्रामक र आन्दोलित भएर आक्रान्त देखिए पनि त्यति साह्रो वास्ता हुँदो रहेनछ, त्यत्तिकै हेपिँदो रहेछ। मलाई त्यसले कुनै असर गर्न सकेन। म सरासर उहाँको नजिकै गएँ। म नजिकै गएपछि पढ्दै गरेको पत्रिका पट्याएर टेबलमा राखी बक्सियो र मतिर पुलुक्क हेरी बक्सियो, अनि छेउको कुर्सीलाई देखाउँदै बस भनी बक्सियो। त्यो कोठाका हरेक कुर्सी र टेबलसँग मेरो घनिष्ठ नाता थियो। दिनको एकपल्ट तिनीहरूलाई उल्टाइ पल्टाइ सरसफाई गर्थे भने कोठाको बडार कुणार सबै मेरै जिम्माको काम हुन्थ्यो। झ्याल ढोका र गलैँचासँग जिन्दगीका मेरा धेरै दुःख सुख साटासाट भएका थिए, तर कामको सिलसिला र आदेशको सिलसिलामा आफ्नो आफ्नो अस्तित्व आफूसँगै विद्यमान हुँदो रहेछ। महेन्द्र सरकारले मलाई बस भनेर कुर्सी नै दिए पनि बिहान आफैले सफा गरेको कुर्सीमा बस्ने आँट आएन। धेरै बेर नै उभिसकेपछि भुइँको गद्दीको एउटा छेउमा टुसुक्क घुँडा मारेर बसे। अघि भर्खर पट्याएर राखेको पत्रिका फेरि टिपी बक्सेर पढ्न थाले बक्सियो। एउटा असामान्य परिस्थितिको पीडाले सरकारलाई घिसारिरहेको मैले अनुभव गरेँ, तर उहाँका आँखा धेरै बेर पत्रिकामा रहेनन्। बढेको छटपटाईलाई पत्रिकाले प्रतिरक्षा गर्न सकेन। उहाँ यथास्थानमा आइबक्स्यो र पुलुक्क मलाई हेरी बक्स्यो। हाम्रो आँखाहरू एक आपसमा अति गम्भीर भएर जुधे। म मुसुक्क मुस्कुराएँ, तर उहाँ अति आसक्त। मलाई थाहा थियो महेन्द्र सरकारको मानसिक द्वन्द्व निकै सङ्घर्षशील छ, आफ्नो विद्रोही प्रकृति निकै माथिल्लो अवस्थामा पुगेको छ। मान्छेले जब सङ्घर्षमा आफ्नो विजय देख्दैन तब मध्यमार्ग अप्नाउन बाध्य हुन्छ। त्यो नै एउटा ठूलो पराक्रम हो। मध्यमार्गमा दुवै पक्षको हार पनि हुन्छ, जित पनि। अहिले महेन्द्र सरकारको अभिप्राय त्यही नै थियो, मलाई थर्काएर हुन्छ वा फकाएर, आफू चोखिन खोज्नु। उहाँ फेरि पत्रिका हातबाट फ्यात्त फालेर जुरुक्क उठिबक्स्यो। मैले उहाँको छटपटीलाई गहिरोसँग अध्ययन गरिरहेँ र सोच्दै गएँ। धनी र दर्जाले जतिसुकै सुयोग्य स्थानमा राखे पनि, समाजले जतिसुकै फुलमाला वर्षाए पनि, आफूले गल्ती गरेपछि आन्तरिक क्रियाकलाप स्वत दमन हुँदो रहेछन्, विवेक आफसे आफ धर्मरा हुँदो रहेछ। आज कस्तो गर्मी छ, अघि 81 तातो बढ्यो। प्रसङ्ग नै नउब्जेको विषयवस्तुलाई उठाउँदै उहाँ कुर्सीबाट जुरुक्क उठिबक्स्यो र बैठक कोठाबाट भित्री कोठामा प्रवेश गरिबक्स्यो। म फेरि अर्को ताजुबमा पसेँ। कोठाको परिस्थिति कहाँबाट कहाँ पुग्न गयो, मलाई ठम्म्याउन निकै गाह्रो हुँदै गयो। केही बेरपछि एउटा हातमा एउटा ठूलो बोतल र अर्को हातमा गिलास लिएर फेरि महेन्द्र सरकारको आगमन त्यो कोठामा भयो। मेरो मौन अनि अनुशासित आँखाहरू उहाँका क्रियाकलापमा अनवरत परिरह्यो। मैले गहिरो दृष्टिले सम्पूर्ण क्रियाकलाप निहालिरहेँ। महेन्द्र सरकारले गिलासहरू टेबलमा एक एक गरेर राखेपछि बोतलबाट जुस गिलासमा खनाइ बक्स्यो र एउटा गिलास मतिर बढाइ बक्स्यो। जुस लाऊ, तिमी पनि खाऊ। किन हो कुन्नी, यसपल्ट उहाँको आग्रहले मलाई त्रस्त बनायो। मेरो मानसिक यन्त्रणालाई कसैले खिचेको जस्तो अनुभव गरेँ। केही दिन पहिले उजुली दिदीले सुनाएको कथा मेरो दिमागमा फनफनी नाच्न थाल्यो। त्यो कथामा एउटी नारीको विभत्स हत्या त्यही दरबारमा भएको थियो र ती नारी पनि गर्भवती थिइन्। त्यो गर्भ दरबारकै कसैको थियो। कथाको झोकका दायाँ बायाँबाट मडारिँदै आउन थाल्यो। मैले सम्झँदै गएँ, कसैले त्यो केटी आफैले बिस घटघटी पिएको देख्ने खबर ल्याए, कसैले दबाई भनेर खाँदा बिस परेको हल्ला फिजाए, तर कारण चाहिँ नाजायज गर्व नै थियो। त्यति बेला उजुरी दिदीले मलाई तर्साउँदै भनेकी थिइन्, सुन गीता, दरबारमा जतिको पापहरू कतै हुँदैन, नत्र पेटमा बच्चा रहेको महिलाको हत्या गर्न कम दरोमुटु चाहिन्छ। यो कहाँ बस्ने ठाउँ हो र आफ्नो स्वार्थ नपरुन्जेल सबैको हाई हाई र प्यारो, स्वार्थ पुरा भएपछि गल्लीको कुकुर। मेरो तर्कन विषादी बन्दै गयो। मेरा मनस्थितिले महेन्द्र सरकारले दिएको जुसको गिलासमा बिस खोलिएको देख्न थाल्यो र हत्तपत्त हातबाट गिलास भुइँमा राखेँ। यो देखेर उहाँ मेरो नजिकै आइबक्स्यो र शिष्टतापूर्वक बोली बक्स्यो, किन खाऊ न, भर्खर बेलायतबाट आइपुगेको स्याउको जुस। मैले उहाँको अनुहारमा पुलुक्क हेरेँ। उहाँको अनुहार किञ्चित निर्दोषताले प्रज्वलित थियो भने स्वागतले हार्दिकतापूर्ण हृदय। उहाँको गिलास समर्पणले मलाई द्रवीभूत बनाइदियो। त्यहाँ केवल मित्रता र प्यारको साटासाट थियो, न कि अपराधपूर्ण धोका। तर पनि तुरुन्तै गिलास हातमा लिएर जुस पिइहाल्ने आँट आएन। हात कमाउँदै गिलास हातमा लिइराखेँ। मेरो त्रास फेरि बढ्दै गयो। मेरो तर्कना फेरि अर्कोतिर उत्तिन थाल्यो। मैले अनुमान लगाउन थालेँ, हामीहरू भिन्न सोचाइमा छौँ। महेन्द्र सरकारले मलाई बोलाउनुको तात्पर्य खुलाउनु आथु आथु परेको छ। कहिले उहाँ जुसलाई बाटोमा ल्याइबक्सन थियो, कहिले शिष्ट भाषाको प्रयोग गरिबक्सन थियो, तर मैले गिलासमा जुस नभई बिस खोलिएको देखिरहेँ। मैले गिलास भुइँमा राखेको देखेर महेन्द्र सरकार बिस्तारै मतिर आइबक्स्यो र उल्लास भावनालाई प्रज्वलित गर्दै बोली बक्स्यो, किन खाऊ न, अहिले मलाई तिर्खा लागेको छैन, पछि खाउँला, मैले सुस्तरी भने। उहाँ सजग हुँदै बोली बक्स्यो, ल जुस तिर्खा लागेको बेला मात्र खाने हो र, यो त भिटामिन हो, यसले शरीरलाई ताकत दिन्छ, फलफुलको रस। म सधैँ दिनमा दुईपल्ट पिउँछु, एकपल्ट सुत्ने बेलामा, एकपल्ट यी अहिले साँझमा, भन्दै आफ्नो हातको गिलास घुटुक्क आवाज गरेको सुनेको थिएँ। पुलुक्क हेरेँ, नभन्दै आधा गिलास जुस एकै घुट्कामा रित्तिएको थियो। मलाई बल्ल ढुक्क भयो, मेरो पापी मन त्यसै हात्तिएको मात्र रहेछ। के को बोतलमा बिस खोलेको हुनु, के को मलाई मार्ने इरादा लिनु, एउटै बोतलबाट निकालेको जुसमा पक्कै पनि कतै बिस हुने कतै नहुने होइन। महेन्द्र सरकारले पक्कै पनि मेरो हत्या गर्न खोजिबक्सेको छैन। म दासीको लागि के को आत्महत्या, के को बिस सेवन। आत्महत्या गर्नुपर्ने हामीहरू प्रेमी प्रेमिका पनि पक्कै थिएनौँ। मैले केही बेरपछि जुस पिउन सुरु गरेँ, तर उहाँको कुरा निकाल्ने आँट अझै आउन सकेको थिएन। उहाँ निकै आत्तिएको जस्तो लाग्यो। धेरै बेर छटपट्टीमा राख्न चाहिने र सावधानीपूर्वक बोलेँ, सरकार सिपाही बोला सिपाही बोलाउन गएको थियो, त्यसैले म आएकी, किन होला। हो, मैले सिपाही पठाएको थिएँ तिमीलाई बोलाउन। उहाँले निकै गम्भीर भाव प्रकट गर्दै बोल्न सुरु गरिबक्स्यो, गल्ती मेरै हो, पूर्ण वयस्क नभइकन गर्न नहुने काम मैले गरेछु, त्यसमा पनि आफूभन्दा तल्लो स्तरको महिलासँग। अझै बिग्रेको छैन, भविष्य लामो छ, तिमी हामीले निकै वर्ष बिताउनु बाँकी छ, तर यस्तो अपरिपक्व अवस्थामा भएको गल्तीको सजाय भोग्ने मेरो इच्छा छैन। मैले देश जनता र आफ्नो भविष्यको बारेमा निकै अध्ययन गरेँ, आफूले आफैलाई धोका दिएको जस्तो लाग्यो। यी कुराहरू तिमी र मबिच मात्र छन्, तिमी र मबिचको समझदारी बाहिर जान पाउँदैन। अन्जानको गल्तीलाई प्रायश्चित गर्न सकिन्छ, मलाई आशा छ तिमीले मैले राखेको प्रस्तावमा अवश्य नाइ मान्दिन हो। उहाँको लामो भूमिका सुनेपछि म अकमक्कमा परेँ। धेरै बेर नै उहाँको अनुहारमा हेरिरहेँ र म निकै होसियार हुँदै बोलेँ, सरकार अन्नदाता भने पनि हजुर नै, प्राणदाता भने पनि हजुर नै, हजुरले लगाएको अराएको कुन प्रस्तावलाई स्वीकार गरेकी छु र, हजुरले सोधी बक्सुस्। फेरि हामी बीच साझा सम्झौताको थालनी भइसकेको छ, उनीहरूको बाह्य जगतलाई आँखा चिम्लेर यो बच्चाको लागि हामीले त्याग गर्न बाँकी नै छ। यो बच्चा मेरो मात्र होइन, हजुरको पनि हो, म हजुरप्रति समर्पित छु, बच्चाप्रति मेरो भन्दा हजुरको ठुलो दायित्व छ, म जे त्याग गर्न पनि तयार छु, भनी बक्सियोस्। उहाँले आफ्नो भूमिकालाई मजबुत बनाउँदै बोली बक्स्यो, त्यसै राणाजीहरूले हाम्रो कसरी गल्ती देखाउँ भन्दै हिँडेका छन्, कसरी हामीलाई तल झारौँ भन्छन्, हाम्रो सानो गल्तीलाई पनि कोट्टे कोट्टे आतंक नै मचाउँछन्। उनीहरू आफू बिग्रेको भत्केकालाई के छ र? उनीहरूको आफ्नो इज्जत भएको भए पो हामीहरूलाई पनि भत्काउन र बिगार्न पाए तिमीलाई आनन्द आउँछ। जनताको अगाडि हामीहरूलाई तल झार्नुको उनीहरूलाई अर्को मजा आउँछ। मलाई पनि ठिकै लाग्यो, यति सानो उमेरमा बाबु बनेर हिँड्न पटक्कै सुहाउँदैन। बाबु बन्ने उमेर निकै बाँकी नै छ, अझ बिहे नै भएको छैन। तर बच्चाले बुबा भन्दै पछि लाग्यो भने कतिसम्म लाज मर्दो हुन्छ होला। त्यो मैले कसरी हेर्ने, कसरी सुन्ने? जब म आफ्ना साथीहरूलाई देख्छु झन् आत्मा छटपटिन थाल्छ। आफू खेल्ने पढ्ने उमेरमा देशको राजनीति बुझ्ने बेलामा पारिवारिक जेलजालमा घेरिनु भनेको अति लज्जाजनक क्षण हो, म त्यो सहन सक्दिनँ। फेरि मलाई हेरेर मिठो स्वरमा बोली बक्स्यो। लाठी पनि नबाँचिने, सर्प पनि मर्ने, मैले गर्भपतन गराउने निर्णय गरेँ। अझै ढिलो भएको छैन, गरिहाल्नु पर्यो। यसबाट हामी दुवैजना यथा स्थानमै हुन्छौँ। फेरि यहाँ होइन, तिमी दिल्ली जाँदैछौ, कसैलाई थाहा हुँदैन। मेरो दिमाग एक्कासी डगमगाउन थाल्यो। म क्रोधले दन्दनी बल्न थालेँ। मलाई भुइँचालो गएको अनुभव भयो र म जुरुक्क उठेँ। आफूभित्रको प्रतिवाद गर्ने शक्तिलाई नयाँ रूप दिँदै बोल्न थालेँ। सरकार, मति भ्रष्ट हुनु भनेको यही हो। जतिसुकै जान्ने सुन्ने र आफूलाई बुद्धिमान भन्नेहरूले पनि मतीलाई सही दिशामा चलाउन सकेनन् भने त्यसले सर्वनाश गराउँछ। त्यो सर्वनाशले आफू त खरानी भयो भयो, सपरिवारलाई समेत खरानी बनाउँछ। शाखा सन्तान डढ्छन्। सन्तानप्रतिको लागि मान्छेहरू कत्रो महायज्ञ गर्छन्, माटोमा विलीन नपरुन्जेल तपस्या गर्छन्। जस्तो सुकै दान दक्षिणा गर्न पनि पछि हट्दैनन्। हजुर चाहिँ जन्म लागेको बच्चाको गर्भवध गरेर निसन्तान हुन चाहिँ बक्सिन्छ, अत्याचारी बनी बक्सिन्छ। कसले दियो त्यस्तो कठोर अर्थी? गर्भवध गर्नु जतिको पाप यो संसारमा अर्को केही छैन। हजुर किन आफूलाई पापी महासागरमा बगाई बक्सिन्छ? निसन्तानको लागि आफैले बाटो तय गर्नु कहाँसम्मको मूर्खता हो? महेन्द्र सरकार पुनः उही निर्विकार र शान्त बोली गर्दै मेरो नजिक आइबक्स्यो। गीता, मैले आफूसँग नै खानदानी नारीसँग घराना जोड्नुपर्ने थियो तर सकिनँ। यस्ता आफूभन्दा तल्लो कोखबाट जन्मेकालाई आफ्नो कोखमा कसरी मिसाउँ? यसले कसरी मेरो अस्तित्व जमाउन सक्ला? उहाँको निराशाजनक अभिव्यक्तिले मलाई निराश बनाउन सक्थ्यो होला, म आत्तिन सक्थेँ पनि, तर यसले मलाई झन् सशक्त बनायो। म बोल्न थालेँ। सरकार, म पो खानदानको नारी परिनँ, उच्च घरानामा मेरो जन्म हुन सकेन। तर हजुरको खानदान घराना सबै सर्वेसर्वा छन्, पवित्र छन्। यो बालक पनि हजुरकै हो, यसको हरेक धमनी नसामा हजुरकै रगत प्रवाहित छ। मैले त केवल जन्म दिएकी मात्र हुँ, पिता पुर्खा हजुर नै हो बक्सिन्छ। पितृपरक समाजमा यो पितृ ऋण तिर्न बाध्य हुन्छ, यसले ऋण तिर्नुपर्छ। तर आफ्नो सन्तानलाई आफैले त्यसरी अलपत्र पारेपछि दोस्रो व्यक्तिले कसरी इज्जत देला? मैले फेरि आँखा जुधाउँदै बोलेँ, यो संसारले हजुरको मान गर्ला? शाह खानदानमा नजन्मेको सन्तानलाई कसरी आफ्नो वंशमा मिलाऊ? गल्ती गरेपछि धेरै थोरै अघिपछि सजाय भोग्नै पर्छ। हामी दुवैले गल्ती गरेका हौँ। बरु तिमी अलिक कम सजाय भोग, म नै बढी सजाय भोगौँला। तर म यो सांसारिक झन्झटबाट तुरन्त बाहिर जान चाहन्छु, मलाई अहिले बाबु नबनाऊ। उहाँको कुराले म आगो पाएँ। मैले न कुनै मान मर्यादा देखेँ न शुभ, तर मेरो पितृ आत्मामा जरा गाडेर बसेको आक्रोश आगो भएर बाहिर आउला भन्ने निकै त्रास थियो। किनकि म आगो भएँ भने म जस्तालाई महेन्द्र सरकारले सजाय दिन पनि बेर थिएन, त्यही मेरो हत्या हुन सक्थ्यो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एजी ट्युन्स र बिर्ता एफएम, इटहरीको सप्तकोशी एफएम र रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी दरबार बाहिरकी महारानी उपन्यास सुनिरहेका छौं। नगेन्द्र नेउपानेको यो उपन्यासको बाँकी अंश अब वाचन हुन्छ। उहाँको कुराले म आगो भएँ। मैले न कुनै मान मर्यादा देखेँ न शुभ, तर मेरो भित्री आत्मामा जरा गाडेर बसेको आक्रोश आगो भएर बाहिर आउला भन्ने निकै त्रास थियो। किनकि म आगो भएँ भने म जस्तालाई महेन्द्र सरकारले सजाय दिन पनि भेट थिएन, त्यहीँ मेरो हत्या हुन सक्थ्यो। त्यसैले मैले धैर्य देखाउँदै बोलेँ, मलाई थाहा छ गल्ती हामी दुवैको हो, त्यो पनि थाहा छ सजाय हामीले भोग्नै पर्छ, तर यो भ्रूणलाई हजुर किन हत्या गर्न हतार गरिबक्सिन्छ? यसको गल्ती के छ? भ्रूण हत्यालाई ईश्वरले कहिल्यै माफ गर्दैनन्। यसको दाग सात जन्मसम्म पनि मेटिँदैन। मेरा अन्तस्करण उथलपुथल बन्दै गयो, मलाई खपिन सक्नुभयो। म बोल्दै गएँ, नारी सृजनाको लागि यो पृथ्वीमा आएकी हुन्, न कि भ्रूण हत्याको लागि। सबै नारीले गर्भलाई अपराध ठान्दै जाने र भ्रूण हत्या गरिरहने हो भने यो पृथ्वी मरुभूमिमा परिणत हुनेछ। यो संसार प्रष्ट हुन्छ, सूर्य तारा वायुमण्डल बाहेक अरू केही बाँकी रहँदैन। मलाई जस्तो जघन्य अपराधको भागीदार नबनाइबक्सियोस्, म नर्क जान तयार छैन सरकार, होसमा आइबक्सियोस्। मेरो कुरा सुनेपछि महेन्द्र सरकार आफू बसेको कुर्सीबाट जुरुको उठी बक्स्यो र सरासर कोठाको अर्को भित्तातिर गई बक्स्यो। मलाई पूर्ण रूपमा थाहा थियो उहाँ निकै विक्षिप्त भइबक्सेको छ, उहाँको मनोविज्ञान नराम्रोसँग छिन्न भिन्न छ। केही बेर उभिएपछि पुनः नजिकै कुर्सीमा बसिबक्स्यो। मैले हेरिरहेकी थिएँ उहाँको बिग्रेको मुखाकृति, कहिले सिलिङतिर जान्थ्यो त कहिले झ्याल बाहिर। म उहाँको नजिकै गएँ, त्यति बेला उहाँ चिउँडोमा हात अड्याएर बक्सिबक्सेको थियो। म पक्का भएँ उहाँ कसैको बहकाउमा भइबक्सेको छ, कसैले उहाँको कानमा मन्तरेर पढाएको छ। उहाँ आफ्नो निर्णयले त्यस्तो डरलाग्दो विद्रोह देखाउने मान्छे नै होइन, किनकि उहाँको अभिव्यक्ति अन्धकारमय थियो भने बोलीको पृष्ठभूमि धमिलो थियो। त्यसैले मैले उहाँलाई चुनौती दिएर आक्रोशित गराउनुभन्दा ज्ञानी बनाउने निर्णय गरेँ। उहाँ बसिरहेको नजिकै गएर मिठो लवजमा बोले, सरकार, राजा युवराजबाट गल्ती हुन्छ, उनीहरू यौवनमा अन्धा हुन्छन्, यौवनलाई कसैले रोक्न सक्दैन, भविष्यमा आउने व्यवधानको उनीहरूले अड्कल गर्न सकेका हुँदैनन्। यो उनीहरूको जन्मजात पुरुषार्थ मात्र नभई राजकीय संस्कार हो। हजुरभन्दा पहिले पनि यो संस्कारले आफ्नो स्थान लिएको थियो, भविष्यमा पनि अवश्य लिन्छ, यो गल्ती होइन। म बोल्दै गएँ, उहाँले ट्वाल ट्वाल्ती मलाई हेरिबक्सियो। त्यति टाढा नजाऊ, हजुरको हजुरबा पृथ्वीपतिबाट पनि गल्ती भएको रहेछ र सागर विक्रमको जन्म भयो, भ्रूण हत्या नभई बालकको जन्म नै भयो। हजुरको बुबा त्रिभुवनबाट पनि त्यस्ता गल्ती भएका छन् हो, कति नारीहरू भित्रभित्र रुन बाध्य होलान्, तर भ्रूण हत्या अवश्य भएको छैन। फेरि मैले मेरो बालकको राजगद्दीको लागि लडेको छैन, उसले राजा हुन पाउनुपर्छ भन्दै हिँडेको पनि छैन। केवल यसले यो पृथ्वीमा जन्म लिन पाउन अनुरोध मात्रै गरेको छु, यसको भिख मागेको छु। यो बालक हजुरको पनि हो। केही बेर कोठामा निस्तब्धता छायो। मेरो कुराले उहाँलाई अवश्य छोएको हुनुपर्छ। उहाँ निकै हलुङ्गो भएको देखेँ। वास्तवमा मान्छेलाई इतिहास साक्षी राखेर सम्झाउन सक्यो भने अवश्य उनीहरूको अजुरीपन हराउँदो रहेछ। मैले आफूलाई निकै गौरव गर्न थालेँ। सागर विक्रमको कुरो उठेपछि उहाँलाई अदृश्य शक्तिले समातेको महसुस गरेँ। कोठाको चकमन्नतालाई चिर्दै फेरि बोल्न थालेँ। यसपटक मेरो भनाई इतिहासबाट धर्मतिर गयो। सरकार विदुर पनि दासीकै छोरा थिए, उनको गर्व पनि झुक्किएर रहन गएको। उनको गर्व भएको कुरो राजा महाराजा सबैलाई ज्ञान थियो, दरबारमा सबैले थाहा पाएका थिए। तर गर्वपतनको कुरो कसैले पनि सोचेनन्। पछि तिनै विदुर कस्तो विद्वान भएर निस्किए, उनले भारतवर्षमा के गरे त्यो कुरा मैले जाहेर गरिरहनु पर्दैन, हजुरलाई ज्ञानै छ। मेरो कुरा सुनेपछि महेन्द्र सरकार धेरै बेर टोलाएर बसेपछि पुलुकको मतिर हेरी बक्स्यो र अर्को कोठातिर पछि बक्स्यो। म पनि आफ्नो कोठामा आएँ। नभन्दै एक दिन एक कुमारी दिदीले भनेको जस्तै वैद्यराज टुप्लोको मेरो कोठामा देखा परे। घरबुनाको सेतो दौरा सुरुवाल, भातगाउँले कालो टोपी, खैरो इष्टकोट, कम्मरमा पटुका अनि काँधमा कलेजी रङको चोला, त्यति बेलाको एउटा भद्र स्वरूप मलाई चिन्न गाह्रो भएन। निकै रसिला स्वभावका थिए उनी। उनको धारावाहिक व्याख्या सुन्दा र टाउको गति देख्दा लाग्थ्यो भगवान्को यो लीलामा एउटा अद्भुत प्राणीको सृष्टि भएको छ, जसलाई अर्काको कुरा सुन्न फुर्सदै छैन, आफ्नो मुखले मात्र बकिरहेको छ। सुरुमा उनलाई हाम्रो वासस्थानमध्ये मेरो कोठा पत्ता लगाउन निकै हम्मे हम्मे परेको रहेछ। धेरैसँग सोधेछन्। त्यो घटनाको तोडफोड उनले निकै जटिल बुट्टाहरू मिसाएर वर्णन गरेका थिए। त्यति बेला पहाडबाट मेरो नजिकका नाता पर्ने बहिनी मलाई भेट गर्न मेरो कोठामा आएकी थिए। अनुहारको रोगन र कदको उचाइले गर्दा हामी दिदी बहिनी बीचको स्वरूप छुट्याउन सबैलाई निकै गाह्रो पर्थ्यो। अझ हाम्रो जिब्रो फड्काई र बोलीको शब्द छनौटले गर्दा हामीहरू एक दोस्रा बीचको पृथकतामा थिएनौ। वैद्यराज सरासर हाम्रो अगाडि आए र नमस्कार र ढोको अनौपचारिक अपेक्षा नै नगरी एकैचोटि हँसिलो पारामा बोल्न थाले। अघि तिम्रो कोठा पत्ता लगाउन मलाई धौधौ पर्यो, अहिले तिमीहरूलाई चिन्न चाहिने तिमीहरूमध्ये गीता भनेको को हौ? लौ भन। हामीहरूमध्ये कोही पनि गीता होइन, यहाँ गीता भन्ने कोही पनि छैन, हजुर गल्ती ठाउँमा हुनुभएको छ। मैले वैद्यराजलाई बनावटी कुरो गम्भीर भावले देखाउँदै सुनाएँ। हो र उनले आफ्नो धुर्त आँखाहरू चारैतिर दौडाएपछि मेरो कोठा अगाडिको मेवाको बोटलाई हातले सङ्केत गर्दै बोले। चाहिने यही मेवाको बोट अगाडिको कोठा भनेर देखाएका थिए त कि मैले सुन्नमा फरक पर्यो। कुन हो त उसको कोठा भन्दै फर्कन मात्र लागेका थिए। म जुरुक उठेँ र मुस्काउँदै उनको अगाडि गएर बोले, होइन होइन, हजुरले ताक्नु भएको मेवाको बोटको निशानी ठिकै छ, गीता भने कि मै हुँ, हजुर ठिकै ठाउँमा आउनुभएको छ, किन होला, बसौ न आउनुहोस्। ल हेर, मलाई पहिला नै शङ्का लागेको थियो, भन्न मात्र नसकेको। उनी मेरो नजिकै आए। अघिसम्म कोठा नै पत्ता लगाउन आछु आछु भएको वैद्यराजको अनुहार मैले आफ्नो परिचय दिएपछि निकै उज्यालो भएको थियो। उनले मेरो शिरदेखि पाउसम्म हेर्दै बोल्न सुरु गरे। हेर, दुई जीवकी भएर पनि त्यस्तो अनुहार लिएर बस्ने हो? खै शरीरमा ताकत, खै दम, चाहिने यस्तो बेलामा रगत कति हुनुपर्छ तिमीलाई थाहा छ? लजाऊ भित्रबाट एउटा गुन्द्री ल्याऊ, म नबसी भएन। चाहिने तिमीसँग गहिरो सल्लाह गर्नु छ, म तिमीलाई ताकतिलो औषधि दिन्छु। चाहिने यस्तो चालाले कसरी जन्मिन्छ बच्चा? उनले मलाई र्याख र्याख पार्दै थिए। मैले त्यति बेला एक कुमारी दिदीलाई सम्झिहालेँ। उनले जे जे कुरा मलाई भनेकी थिइन् त्यही गतिविधि वैद्यराजमा देखिन थाले। तर उनको बोली हप्काई जस्तो लागे पनि मिठो थियो। बाहिरबाट उनको बोली सुन्दा उनको हात छलकपटमा समावेश हुन्छ भन्ने पटक्कै आभास हुँदैन थियो। अझ मेरो शरीरको चिन्ता मलाई भन्दा उनलाई भएको देख्दा मलाई समेत असजिलो लाग्दै थियो। त्यस्तो भावको मान्छेको हृदयमा कसरी त्यो अपराधपूर्ण चेतना विद्यमान हुन सक्यो होला? उनी किन त्यस्तो काम गर्न सक्पा गाए? म निकै भावुक भएर सोच्न थालेँ। सायद एक कुमारीलाई पूर्व जानकारी नहुँदो हो त म फूल अक्षता लिएर भगवान्को रूपमा उनको पूजा गर्न तयार हुन्थे, तर मलाई उनको पाइला गनाइसकेको थियो भने बोलीमा वितृष्णा। सुरुमा वैद्यराज मेरो आँगनमा देखिन साथ मेरो अन्तस्करण एकदम झस्केको थियो। म निकै आत्तिएको पनि थिएँ। तर एकाएक एक कुमारीका पूर्व तयारी आक्रामक भएर उठ्यो। म मजबुत भन्दै गएँ। अझै वैद्यराजको बारेमा एक कुमारी दिदीको वर्णनमा एउटा कुरा चाहिँ मेल खान सकेको थिएन। उनले मोटो फ्रेम भएको प्लास्टिकको चस्मा लगाउँछन् भनेकी थिइन्, तर उनका चस्माका डन्डीहरू मोटा थिएनन्, फलामका पातला थिए। मैले चस्मालाई पनि निकै ध्यान दिएर हेरेँ। वैद्यराजले अराएको जस्तो भित्रबाट मैले एउटा सुकिलो चकटी ल्याएर ओछ्याइदिएँ। उनले पूर्ण सजगताका साथ हाम्रो सामुनि ढसमस्यासँग बसेपछि तीखा आँखाले हामी दुवैलाई धेरै बेर हेरे। उनी कुन उद्देश्य र मतलबले मेरो ढोकामा आएका छन् त्यसको पूर्ण आभास अनुसार म पनि कम चलाख भइन। कहिलेदेखि हो यस्तो हुन थालेको? चाहिँ निद्रा कतिको पर्छ? वैद्यराजको उपचारको सिलसिला सुरु गरे। निद्रा त लाग्छ नि, तर के गर्ने वैद्यबा, पेटमा बच्चा चल्न थालिसक्यो, आफूलाई पनि भोक छैन, खानै मन लाग्दैन, जे खायो त्यही बाहिर निस्केपछि कसरी मिठो लागोस् र अब त रिङ्गटा पनि लाग्न थालेको छ। पेटमा आहार नपरेपछि रिङ्गटा पनि किन नलागोस्? मेरो कुरा सुन्न साथ वैद्यराजको अनुहार झलमल्ल बल्यो, खुसीका आँखाहरू यताउति चलमलाउँदै बोल्न थाले। त्यसैले त म यहाँ आएको, दुईजनाको लागि खानुपर्ने बेलामा पेटमा अन्न अट्दैन भनेपछि के होला? तिम्रो बारेमा चाहिने बडा महारानी कान्ति राज्य लक्ष्मीलाई झन् कस्तो चासो छ, उहाँकै आदेशअनुसार म आएको त हुँ। बडा महारानीबाट मर्जी भएको थियो, चाहिने के गर्नु, छोराले गरेको गल्तीको पछि लागेर भयो र दोष मेरै हो। मैले उसलाई राम्रो नियन्त्रण दिन नसकेर त मन लाग्दै गर्दै हिँडेको हो नि। चाहिने सुरुमा नै निगरानीमा लिन सकेको भए, राम्रो उपदेश दिन सकेको भए त्यो त्यहाँसम्म जाने आँटै गर्दैन थियो। तर उसले कच्चा दिमाग खेलायो भन्दैमा उसको बच्चालाई रिस पोख्न भएन नि त। सुरुमा वैद्यराजको उपस्थितिले नै मेरो मनस्थिति बेसरी खस्केको थियो, म नराम्रोसँग झस्केको थिएँ। तर अहिले वैद्यराजको छाँटकाँटले झन् उग्र बनायो। षड्यन्त्रका हातहरू त्यति माथि पुगेका छन् जस्तो लागेको थिएन। यदि वैद्यराजले भनेको कुरा सत्य हो र बडा महारानी नै खुलेआम लागेकी छिन् भने मेरो काल नजिकिन बाहेक केही थिएन। मैले बुझेअनुसार वैद्यराजका सम्पूर्ण कुराहरू कपोलकल्पित थिए, तर पनि म फेरि तिनै एक कुमारीको योजनालाई आत्मसात गर्दै निकै होसियार हुनुपर्ने बाध्यता थियो। आफ्नो जलेको हृदयलाई सकभर नियन्त्रण गर्दै केही थाहा नपाएको जस्तो उत्साह जगाउँदै बोले, बडा महारानीलाई पनि हाम्रो कुरा थाहा भइसकेको रहेछ, मलाई स्वीकार गर्न उहाँलाई केही आपत्ति छैन अरे? चाहिने मेरो कुरामा विश्वास लागेन तिमीलाई? वैद्यले तीखो नजर फ्याँके मतिर। विश्वास किन नहुनु वैद्यबा? मैले उनीप्रति पूर्ण विश्वास दर्शाउँदै भने, भन्नुहोस् वैद्यराज, अब मैले के गर्नु पर्यो बडा महारानीको लागि, यो बच्चाको लागि, दरबारको लागि? म जे गर्न पनि तयार छु। कलकलाउँदो छोरा बडा महारानीले आफ्नो काखमा खेलाउनु पाए, बडा महारानी कति खुसी होइ बक्सिन्छ होला, म कति भाग्यमानी बनौला। वैद्यराज आफ्नो खुसीको प्रभावलाई गहिरो गरी बहकाउँदै बोल्न थाले, गीता तिमीले केही गर्नु पर्दैन, चाहिने जे गर्छ यही गोलीले गर्छ। अत्पत उनका हात झोलामा गए र काला गोली बाहिर निकाले। यो गोली दुईटा दुईपल्ट बिहान र बेलुका खाने, बस हप्ता दिनमै तिम्रो शरीरमा रगत भरिन सुरु गर्छ, तिमी तेजिलो भएर बोल्नेछौ, भएन भने मलाई भनौली। मैले वैद्यराजको कुरोलाई कुनै आश्चर्य नमाने जे गरी सुनिरहेँ, किनकि उसले जतिसुकै चलाखी देखाउन खोजे पनि, मेरो आँखामा धुलो छर्न खोजे पनि, उनी आफै बेवकुफ बनिसकेका थिए। उनको जुक्ति उल्टो दिशातिर बगिसकेको थियो। ल बरु दुईवटा चक्की अहिले खानु पानीसँग, यसले काम गर्न अहिलेदेखि नै सुरु गर्छ। मैले पुलुक्क उनको हाततिर आँखा घुमाएँ, नभन्दै मैले पहिले तयार पारेका गोली जस्तो काला गोलीहरू उनका हातमा थिए। मेरो शङ्का बल्ल सफा भयो, एक कुमारी दिदीले राम्रै सङ्केत दिएकी रहेछन्। हुन्छ, म पानी लिन जान्छु भनेर उठेकी मात्र थिएँ, त्यही बेला खुट्टा बजार्दै राममाया सँगै बसेकी बहिनी पनि अकस्मात उठिए। पानी लिन ऊ कसी, यसै त गाउँका नारीहरू सिधा हुन्छन्, उनीहरूलाई छलकपट गर्न कम आउँछ। त्यसमाथि राममाया पहिलादेखि नै सोझी हो, तर उसले अहिले देखाएको सोझोपन र आज्ञाकारी आदतले मलाई ठूलो सङ्कटमा फसाइदियो, किनकि पानी लिन मनै जानु पर्थ्यो। भित्र जाने न्युमा मैले औषधि साट्ने मौका पाउँथेँ, त्यसैले उसको फरियालाई झट्का दिँदै उसलाई बसाएर आफै उठेँ। बस किन उठे कि, पानी लिन आफै गइहाल्छु नि म। मेरो हप्काई खाएपछि ऊ थुच्चुको बसेँ, म नै भित्र बसेँ। म भित्र पस्नासाथ मैले एउटा हातमा आफैले बनाएको नक्कली चक्की लिएर अर्को हातमा पानीको करुवा, अनि म बाहिर सुस्तरी निस्केँ। वैद्यराज मेरै प्रतीक्षामा थिए, सफलताले बोलेको उनको अनुहार चकिलो थियो भने ओठहरू हँसिला। आफ्नै अगाडि मैले औषधि खाएको हेर्न निकै उत्सुक उनी थिए। मैले पनि कुनै आनाकानी नगरी उनैको सामान्य करुवाको पानीसँग घुटुको औषधि निरिदिएँ, उनी औधी खुसी देखिए। केही बेर यताउतिको गफ गरेपछि वैद्यराज हलुङ्गो हुँदै उठे अनि झोला काँधमा हालेर आफ्नो निवासतिर गए। हामी दिदी बहिनी पनि भित्र पस्यौँ। मेरो गोप्य नाटकको ज्ञान न राममायालाई जानकारी थियो न वैद्यराजले सुईको पाए। त्यसको चौथो दिन वैद्यराजको आगमन फेरि मेरो कोठामा भयो। उही भेष, उही झोला, केवल थपिएका थिए हृदयमा नयाँ उत्साह अनि नयाँ कौतूहल। उनी सरासर मेरै अगाडि आएर आफ्नो बोलीमा थेगो झुन्ड्याउँदै बोल्न थाले। गीता, कस्तो छ त तिमीलाई? निकै फुर्तिलो देख्छु नि। चाहिने पहिले त मैले भनेकै थिएँ नि, औषधि नखाई कसरी हुन्थ्यो? हेर त, अनुहार कस्तो भरिलो भएछ। वास्तवमा मेरो मानसिक स्वभाव तथा शारीरिक स्वभावमा केही पनि परिवर्तन भएकै थिएन। केवल नाटकीय रूपले औषधिको असरलाई पूर्ण रूपमा विश्वास दिलाउनु थियो भने बनावटी कमजोरी प्रदर्शन गर्नुपर्थ्यो। त्यसैले चिन्तित मुद्रा बनाउँदै उनको सामुनि न्यास्रो लाग्दो स्वरमा बोले, अह, के को भरिलो हुनु नि? औषधि त झन् मलाई 20 जस्तो भयो। अलिअलि लागिरहेको भोक पनि अब प्याट्टै बन्द भयो। खानै मन लाग्दैन। झन् अलि रिङ्गटा लागेर उठ्नै सक्दिनँ। के गर्ने होला? औषधि खान रोक्नुपर्छ कि क्या हो? मेरो बनावटी पीडामा उनको विश्वास पुरै रहन गयो। उनले आफूलाई सफल भएको महसुस गरे। अझ पुरुषार्थ निकाल्दै फुरुक्क भएर बोल्न थाले। चाहिने के को औषधि खान रोक्नु? बल्ल त औषधि नसामा पस्न सुरु गरेको छ। सुरुमा यस्तै हुन्छ। औषधि शरीरमा छरिन लागेको बेला स्नायु कमजोर भएकोले हामीलाई कमजोर भएको महसुस हुन्छ। एक दुई दिनमा ठिक भइहाल्छ। चाहिने आफै औषधि खान छोड्नु हुँदैन। फेरि कडा गर्दै थपे, औषधि रोक्नुहुन्न है? अनि अर्को कौतूहलतालाई बाहिर निकाल्दै बोले, चाहिने दिशा पिसाब कस्तो छ नि गीता? धेरै पीडा देखाएर उनलाई हतोत्साही पार्नु पनि उचित थिएन। औषधिप्रति मेरो नकारात्मक दृष्टि बढी पर्यो भने वैद्यराजको निगरानी पनि कठोर हुन सक्छ र उनी परिस्थितिलाई नियन्त्रणमा लिन आफैले औषधि खुवाउनु पनि सक्छन्। त्यसैले पीडालाई सामान्य अवस्थामा देखाउँदै बोले, वैद्यबा, अलिअलि रगत त बग्न थालेको छ, सायद यही औषधिले हुनसक्छ, तर यसले केही नहोला नि अघि? वैद्यराजले भने, यसबारे चाहिने तिमीले केही चिन्तै गर्नु पर्दैन, तिमीलाई केही पनि हुँदैन। औषधिले आफ्नो काम गर्न सुरु गरेकाले सुरु सुरुमा यस्तै प्रतिक्रिया देखाउँछ, तर औषधि खाना चाहिँ नछोड्नु नि। उनीप्रति जम्मा भएको आक्रोश र धोकालाई मुस्किनले मुस्कानले किच्दै शान्त भएर जवाफ दिए, औषधि खाना किन छोड्नु र? हजुरले भन्नै पर्दैन। आइमाईहरूलाई यस्तो बेला कतिको तागत चाहिन्छ भन्ने मलाई थाहा छ। तागत नपुगेर त होला आइमाई कुनाबाट निस्कन नपाउँदै मरेका। मलाई मर्ने रहर लागेको छ र औषधि खाना छोडौँला? यस्तो सित्तैमा पाएको तागत दिने औषधि छोड्दिनँ। जति नै कोसिस गरे पनि वैद्यराजको षड्यन्त्र सफल हुन सकेन। म मरिनँ। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ नगेन्द्र नेउपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी। अर्को साता दरबार बाहिरकी महारानीको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।